Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duituplo, Sat Megahertz.
उपसभामुखको घोषणा सहित तीनवटा निर्णय गर्दै छ नम्बर प्रदेशसभाको तेस्रो बैठक सकियो। प्रदेशसभा नियमावली मस्यौदा समिति गठन।
सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र परिवर्तन, अब वडा नम्बर छको राकममा कार्यालय रहने।
बाँकेको डडुवा गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना बनाउँदै प्रदेश नम्बर सातको मन्त्री परिषदले पूर्णता पायो।
र नेपालगञ्जमा जारी पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमी फाइनलको समीकरण पुरा, उपाधि विजेताले 2,00,000 पाउने।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाएर मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब समाचार विस्तार। उपसभामुखको घोषणा सहित तीनवटा निर्णय गर्दै छ नम्बर प्रदेश सभाको तेस्रो बैठक हिजो सम्पन्न भएको छ। सभामुख राजबहादुर साईले अध्यक्षता गरेको पहिलो बैठकले उपसभामुखमा माओवादी केन्द्रका सांसद पुष्पा घरती विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। सांसद धर्मराज रेग्मीले उपसभामुख पदमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई अर्का सांसद मीना रक्खालले समर्थन जनाएपछि सभामुख साईले घरतीलाई उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। उपसभामुख पदमा अरू कसैको पनि उम्मेदवारी नपरेपछि घरती निर्विरोध हुनुभएको हो। प्रदेश सभाले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सांसदहरू गणेश प्रसाद सिंह, दीनबन्धु श्रेष्ठ, पदम बहादुर रोकाए, राजु नेपाली र सुशीला शाहीलाई मनोनित गरेको छ। यसै गरी प्रदेशले प्रदेशसभा नियमावली मस्यौदा समिति गठन समेत गरेको छ। मस्यौदा समितिमा प्रकाश ज्वाला, दलबहादुर रावल, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, मीना सिंह रखाल, यज्ञबहादुर विशी, सीताकुमारी नेपाली र सुशीला शाही रहनु भएको छ। 15 दिनको समय दिएको समितिका सदस्यहरूले आफू मध्येबाट एकजनालाई सभापति चयन गर्नेछन्। प्रदेश सभाको अर्को बैठक फाल्गुन 9 गते दिउँसो 1 बजेलाई तय गरिएको छ।
लामो समयपछि पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले गाउँपालिकाको केन्द्रको टुङ्गो लगाएको छ। मतदान मार्फत गाउँपालिकाले केन्द्रको अन्तिम टुङ्गो लगाएको हो। गाउँपालिका सञ्चालन भएको लामो समय बितिसक्दा पनि गाउँपालिकाको केन्द्र टुङ्गो लाग्न नसक्दा सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र त्यस क्षेत्रका नागरिकहरू विवादित भएका थिए। करिब 9 महिनापछि जनप्रतिनिधिहरूको वृहत छलफलपछि 2 स्थानका लागि गाउँपालिकाको वडा नम्बर 4 को बजरीचौर र वडा नम्बर 6 को राकम तोकिने केन्द्रको लागि मतदान मार्फत टुङ्गो लगाइएको हो। हिजो भएको मतदानबाट गाउँपालिकाको केन्द्र अब वडा नम्बर 6 को राकमको पाताचौरमा रहने गरी बहुमत प्राप्त भएको छ। कुल 47 जना जनप्रतिनिधि रहेको सिम्ता गाउँपालिकामा गरिएको मतदानमा राकम पाताचौर केन्द्रको पक्षमा 36 मत परेको थियो। बजिरचौर केन्द्रको पक्षमा 10 मत परेको थियो भने 1 मत भने बदर भएको जनाइएको छ। 47 जना मध्ये 31 जनाको दुई तिहाई मानिन्छ। स्पष्ट दुई तिहाई मत वडा नम्बर 6 को पाताचौरमा आएपछि अब केन्द्र परिवर्तन गरिने जनाइएको छ। सिम्ता गाउँपालिका वडा नम्बर 1, 3 र 4 का जनप्रतिनिधिहरूले बजिरीचौर केन्द्र समर्थन जनाउँदै आएका थिए भने त्यो बाहेकका वडा नम्बर 2, 5, 6, 7, 8 र 9 वडाका जनप्रतिनिधिहरूले राकमको पाताचौरमा केन्द्रको लागि समर्थन गरेका हुन्।
सूचना प्रवाहमा सहजता ल्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा हिजोदेखि सूचनाको हक सम्बन्धी 3 दिने कार्यशाला सञ्चालन भएको छ। फ्रिडम फोरमको आयोजनामा भएको कार्यक्रममा भेरी र राप्ती अञ्चलका विभिन्न कार्यालयका 2 दर्जन सूचना अधिकारीहरूको सहभागिता रहेको छ। कार्यक्रममा फ्रिडेक फोरमका अध्यक्ष हरि विनोद अधिकारीले सरकार कार्यालय सरकारी कार्यालयका सूचना अधिकारीहरूलाई सूचना प्रवाहमा सहजता ल्याउनका लागि कार्यशालाको आयोजना गरिएको बताउनुभयो। उहाँले जति राम्रो सूचना प्रवाह गर्न सकियो त्यति नै नागरिकले सूचनाको हक उपभोग गर्न पाउने भएकाले सूचना अधिकारीहरूको समस्या पहिचान र समस्याका उपाय समाधानका उपायहरू कार्यशालामा खोजिने उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले नयाँ संरचना अनुसार स्थानीय तहलाई सूचनाको हकको प्रयोग गरेर पारदर्शी बनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले लोकतन्त्रको सुदृढीकरण सूचनाको हकबाट हुने भएकोले त्यसका लागि सरकारी कार्यालयका सूचना अधिकारीहरूको भूमिका गहन हुने बताउनु भएको छ। पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले नागरिकले बलियो बनाउने माध्यम नै सूचनाको हक बताउनु भएको छ। उहाँले सूचना अधिकारीहरूले सहज रूपमा प्रदान गर्न सूचनाबाट उपभोक्ताहरू सन्तुष्ट हुने र सरकारी कार्यालयको काम पनि पारदर्शी हुने उल्लेख गर्नुभयो।
नयाँ संरचना अनुसार तीनवटै निर्वाचन सम्पन्न भएसँगै नेपालमा संघीय संरचना कार्यान्वयनमा आउन थालेको छ। यसै अनुरूप कृषि, स्वास्थ्य, पशु, शिक्षा लगायतका विषयगत सेवाहरू अब स्थानीय तहबाट सञ्चालन हुन थालेका छन्। यसरी विषयगत सेवाहरू स्थानीय तह मार्फत सञ्चालन हुन थाले पनि यसको उचित व्यवस्थापन नहुँदा प्रभावकारी हुन नसकेको सेवाग्राहीको गुनासो समेत रहँदै आएको छ। यसै सन्दर्भमा हामीले वीरेन्द्रनगर नगरपालिका कार्यपालिका शिक्षा सेवालाई प्रभावकारी बनाउन के कस्ता योजनाहरू भएको छ भनेर नगरपालिकाका शिक्षा शाखाका प्रमुख गजेन्द्र जीसीसँग कुराकानी गरेका छौँ। हाम्रा साथी दिपा कोइरालाले उहाँलाई नयाँ व्यवस्था अनुसार कसरी काम थाल्नु भएको छ भनी सोध्नु भएको छ।
हामी स्थानीय सरकार सञ्चालन ऐन 2074 दिएका अधिकारहरू, जुन 23 बुदामा आधारित अधिकारहरू दिएका छ, ती अधिकारहरूलाई स्थानीय तहमा हामीले सञ्चालन गर्ने सन्दर्भमा सबैभन्दा पहिला त शाखाको स्थापना गऱ्यौँ। त्यसपछि कर्मचारी व्यवस्थापन, जम्मा पहिला एकजना मात्रै कर्मचारी पठाइएको थियो, पछि फेरि अर्को एकजना कर्मचारी थप्यौँ प्रास स्तरको। अहिले हामी दुईजना कर्मचारी र दुईजना स्रोत व्यक्ति गरेर चारजनाबाट विषयगत शाखाको रूपमा शिक्षा शाखालाई हाम्रा कार्यक्रमहरूलाई अगाडि बढाइरहेका छौँ। कुन कुन समयमा के काम गर्नुपर्छ भन्ने थियो, त्यहीलाई नै 23 बुदामा पनि ती कामहरू तोकिएको हुँदा ती कामहरूलाई हामीले अगाडि बढाइरहेका छौँ। जस्तो विद्यालय अनुमतिका कुरा, कक्षा थपका कुरा, अनि विद्यालय स्थापनाका कुरा, कोचिङ सेन्टर, ट्युसन सेन्टरहरूको अनुमतिका कुरा, अझै विशेष गरी अहिले सबैले चासोको रूपमा लिएको आधारभूत तहको परीक्षा सञ्चालनका कुरा, यी कुराहरूलाई हामी अगाडि बढाएका छौँ। र अगाडि बढाउने सन्दर्भमा आधारभूत तहको परीक्षा सञ्चालन हामीले निर्देशिका बनाएर सामाजिक समिति हुँदै कार्यपालिकाबाट पनि स्वीकृति गरेर त्यो अनुसार त्यो कामलाई हामी अगाडि बढाएका छौँ।
अब स्थानीय तह भइसकेपछि स्थानीय तहमा शिक्षाको कार्यक्रम आयो होइन, विषयगत कार्यालयका रूपमा है नयाँ कार्यक्रम शिक्षाले ल्यायो, के छ नयाँ त्यस्तो?
त्यस्तो विशेष गरी अहिले भन्नुपर्दा यो आधारभूत तहको परीक्षा सञ्चालनको सन्दर्भमा कक्षा 5 र 8 हामीले निर्देशिकामा पास गऱ्यौँ। योभन्दा अगाडि के थियो भन्दाखेरि 8 परीक्षा जिल्ला स्तरबाट सञ्चालन हुन्थ्यो भने अहिले हामीले कक्षा 5 परीक्षा सामुदायिक र संस्थागत विद्यालयहरूको एउटै पाठ्यपुस्तकबाट एउटै प्रश्नबाट हामी परीक्षा लिँदैछौँ। यो मलाई लाग्छ सुर्खेत जिल्लाको सन्दर्भमा स्थानीय तहले गरेको एउटा नयाँ अभ्यास हो। यो प्रक्रियालाई हामी अगाडि बढाउने सन्दर्भमा प्रश्नपत्र निर्माण कार्यशाला पनि सम्पन्न गरिसकेका छौँ। अब यसलाई चाँडै नै हामी अगाडि बढाउने पक्षमा छौँ।
अब निशुल्क शिक्षाको कुरा पनि उठिरहेछ होइन, तर निशुल्क शिक्षा भनिए तापनि कहीँ न कहीँ कतै न कतै केही न केही बाहनामा विद्यार्थी पढे बापत अभिभावकहरूले कतै न कतै पैसा तिर्नु परिरहेकै छ। भनेपछि निशुल्क शिक्षाको अनुभूति कहिले गर्ने, कसरी गर्न सकिएला?
यो सन्दर्भमा हजुरले उठाउनु भएको कुरा एकदमै समय सान्दर्भिक छ। अब हामी यो चरणमा प्रवेश पनि गर्दैछौँ। वैशाखदेखि हामी यो विद्यार्थी भर्ना अभियानलाई पनि अगाडि बढाउँदैछौँ। यो बढाउने सन्दर्भमा हाम्रा केही नीतिगत अस्पष्टताका कारणले विद्यालयहरूले यसलाई कसैले बाध्यतावश, कसैले यसलाई मौकाको रूपमा पनि उठाइरहेको हामीले महसुस गरिरहेका छौँ। अब ऐनले आधारभूत तह निशुल्क र अनिवार्य भनेको छ, माध्यमिक तह निशुल्क भनेको अवस्था छ। यो अवस्थामा पनि केही विद्यालयहरूले दरबन्दी अभावका कारण समुदायको सहयोग मा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर घरदुरी बाफत चन्दाको रूपमा पनि उठाउने गर्नुभएको छ। यो सन्दर्भमा मलाई के लाग्छ भन्दा, अब स्थानीय सरकारले त्यस्ता विद्यालयहरूमा दरबन्दीको व्यवस्था गरिदिनुपर्ने र ऐन नियमको विरुद्धमा यदि त्यसरी शुल्क उठाइएको छ भने यसमा सबै क्षेत्रबाट चनाखो भएर अगाडि बढ्नुपर्ने देखिन्छ।
अर्को कुरा, अब विद्यालयहरूसँग जसले चाहिँ त्यसरी शुल्क लिइरहनु भएको छ उहाँहरूसँग कुरा गर्दा, जस्तो पाँच कक्षा चलाछौँ, तिनवटा शिक्षक हामीसँग छन्, अन्य अब मसलन्द खर्च हुन्छ, लेख्नुपर्ने होला, अब चकको प्रयोग हुन्न, मार्करको प्रयोग गर्नुपर्ने हुन्छ, मार्कर खर्चको कुरा होला, अन्य अब पुस्तकहरूको र स्टेसनरी खर्चहरू, यी खर्चहरू हामीले केले व्यवस्थापन गर्ने? वार्षिक रूपमा 20-25 हजार रुपियाँ जिल्ला शिक्षा कार्यालयले दिन्थ्यो, त्यसले हामीलाई पुग्दैन, त्यसले गर्दा पनि हामी यो गर्न बाध्य छौँ भन्ने खालको कुरा पनि उहाँहरू गर्नुहुन्छ होइन?
यो विषयमा के छ भन्दा, विद्यालय सञ्चालन र व्यवस्थापनको सन्दर्भमा अहिलेसम्म शिक्षा विभागबाट स्थानीय तहलाई प्राप्त भएका रकमहरूबाट विद्यालय सञ्चालन र व्यवस्थापन गर्न सकिन्छ। दैनिक प्रशासनिक कार्यहरू गर्न विद्यालयले सक्छ। विद्यालयले चाहिने चक, डस्टर, व्हाइट बोर्डहरू व्यवस्थापन गर्न पुग्ने खालको पैसा दिएको छ। र कुरो यति मात्रै हो कि अब दरबन्दी जहाँ दरबन्दी कम छ, न्यून दरबन्दी भएको ठाउँमा उहाँहरूले विद्यालय स्थापना गर्दा अनुमति लिँदा 5 वर्षमा हामी सम्पूर्ण समुदायले बिहोर्छौँ भन्ने जस्तो कागज गरेर उहाँहरूले अनुमति लैजानुहुन्छ, जसका कारणले 1-2 वर्ष उहाँहरू सम्बन्धित निकायसँग यो विषयमा घसघच्याउनुहुन्न। त्यस पश्चात फेरि दरबन्दीले उहाँहरूलाई समस्या पार्छ र अनि उहाँहरूले यो उठाउने पुग्दैन, शिक्षक पाल्न सकिन्न भन्ने कुराले यो कामलाई अगाडि बढाइरहेको अवस्था हामीले यो वीरेन्द्रनगरमा पनि पाएका छौँ। र यसलाई मलाई लाग्छ अब चाँडै नै वीरेन्द्रनगर नगरपालिकाले नगर शिक्षा समिति गठन गरिसकेपछि यस्ता विद्यालयहरूलाई, अब यहाँ धेरै विद्यालयमा विद्यार्थी न्यून विद्यार्थी सङ्ख्या रहेको अवस्था छ प्राथमिक तहको, त्यसलाई हामी अब मर्जिङ गरेर यसलाई व्यवस्थापन गर्ने गऱ्यौँ भने मलाई लाग्छ यो समस्यालाई हामी समयमै समाधान गर्न सक्छौँ।
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर नगर कार्यपालिकाका शिक्षा शाखाका प्रमुख गजेन्द्र जीसी भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सोरेफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले उपसभामुखको घोषणासहित 3 निर्णय गर्दै 6 प्रदेशसभाको तेस्रो बैठक सकियो, प्रदेशसभा नियमावली मस्यौदा समिति गठन, सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र परिवर्तन, अब वडा नम्बर 6 राकममा कार्यालय रहने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। स्थानीय तहको काम कारवाही प्रभावकारी बनाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड़ दिएका छन्। सुन्दर नेपाल को साझेदारीमा सञ्चालित पारस्परिक जवाबदेता परियोजनाले सुर्खेतको भेरीगङ्गामा गरेको कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन्। उनीहरूले स्थानीय तहले दिने सेवा सुविधा प्रभावकारी हुन नसकेको भन्दै स्थानीय तहले सेवा सुविधालाई गुणस्तरीय बनाउनु पर्नेमा जोड दिएका छन्। कार्यक्रममा लेगविसे नगरपालिकाका प्रमुख गगन सिंह सुनवारले स्थानीय तहले जनताले अनुभूति गर्ने गरी काम थालेको भन्दै स्थानीय तहलाई थप जिम्मेवार, पारदर्शी र सुशासनका लागि आफूहरू जवाबदेता भएर लाग्ने बताउनु भएको छ। उहाँले सामाजिक जवाबदेता कार्यक्रम सञ्चालन भएसँगै सेवाग्राही र सेवा प्रदायक दुवै पक्षलाई थप जिम्मेवार बनाएको बताउनुभयो। कार्यक्रममा भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले नीतिगत रूपमा व्यवस्था गरिएका सार्वजनिक सुनाई, सामाजिक परीक्षण, लेखा परीक्षण संस्थागत रूपमा हुँदै आएको भन्दै यसलाई व्यवहारमा समेत लागू गर्ने प्रतिबद्धता जनाउनुभयो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण सुन्दर नेपाल संस्थाका पारस्परिक जवाबदेता परियोजनाका कार्यक्रम संयोजक खेम रेग्मीले गर्नुभएको थियो।
प्रदेश नम्बर 7 मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेश मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश नम्बर 7 प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीसहित अन्य 6 मन्त्रीलाई आफ्नै कार्यकक्षमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। डोटी क्षेत्र नम्बर 1 माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट प्रदेश नम्बर 7 मुख्यमन्त्री बन्नुभएको छ भने यो प्रदेशमा एमालेका 4 र माओवादीका 2 मन्त्री भएका छन्। एमालेको तर्फबाट सामाजिक विकास मन्त्रालयमा एमाले कैलालीका अध्यक्ष समेत रहनुभएका दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाह, भौतिक पूर्वाधार मन्त्रीमा डडेलधुराबाट विजय पाठन सिंह बोहरा र उद्योग पर्यटन तथा वन वातावरण मन्त्रीमा माया भट्टले शपथ ग्रहण गर्नुभएको छ। माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भट्टसहित आर्थिक तथा योजना मन्त्रीमा अछामबाट प्रदेश सदस्यमा विजय झपट बोहरा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा विनिता चौधरीले शपथ ग्रहण गर्नुभएको छ।
बाँकेको डडुवा गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना तयार गर्ने भएको छ। गाउँपालिकाको समस्या पहिचान गरी समग्र विकासका लागि रणनीतिक योजना तयार गर्न लागेको हो। गाउँपालिकाले भौगोलिक क्षेत्र, जनसङ्ख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, बाढी प्रकोप अवस्थालाई चित्रण गरी समाधानको योजनासहितको योजना तयार गरिने गाउँपालिकाले जनाएको छ। यसका लागि घरदुरी सर्वेक्षण सम्बन्धी दुई दिने अभिमुखीकरण बाँकेको नेपालगञ्जमा जारी रहेको छ। अभिमुखीकरणको उद्घाटन गर्दै गाउँपालिकाका प्रमुख नरेन्द्र कुमार चौधरीले गाउँपालिका अन्तर्गत सम्पूर्ण परिवारको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको पहिचान गरी तथ्याङ्क संकलन गरिने अनलाइनमा राखिने बताउनु भएको छ। उहाँले नमुना गाउँपालिका बनाउनको लागि सबैभन्दा पहिले गाउँपालिकाको प्रोफाइलको आवश्यकता रहेको तथ्याङ्क रहेकाले तथ्याङ्क संकलन सुरु गरिएको समेत उल्लेख गर्नुभयो। आजसम्म सञ्चालन हुने अभिमुखीकरणमा गाउँपालिकाको वडा नम्बर 1 देखि 6 वडाका गरी 60 जना संकलनकर्ताहरूको सहभागिता रहेको छ।
जुम्लामा बढ्न लागेको स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि स्थानीयले 22 करोड रुपियाँ बराबरको जग्गा दान गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल निर्माणको लागि स्थानीयले जग्गा दान गरेका हुन्। प्रदेश नम्बर 6 लक्षित गरेर MBBS नर्सिङ पढाइ सञ्चालन गर्नको लागि कलेज स्थापना गर्न लागिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई चन्दनाथ नगरपालिका वडा नम्बर 3-4 र गोठीचौर गाउँपालिका धिता गाउँका स्थानीयले 1500 रोपनी जग्गा दान गरेको जग्गादाता पदम केसीले बताउनुभयो।
प्रदेश नम्बर 6 विकासको लागि यो क्षेत्रको विकासका लागि आफूहरू लागि पर्ने प्रदेश नम्बर 6 निर्माण व्यवसायहरूले बताएका छन्। हिजो सुर्खेतको वीरेन्द्रनगरमा भएको नेपाल निर्माण व्यवसाय एकता समाजको 18 वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताहरूले यो प्रदेशको समृद्धिका लागि आफूहरू एकजुट भएर लाग्ने बताएका छन्। उनीहरूले मुलुकमा 3 तहको सरकार निर्माण भइसकेकाले अब सरकारले नीतिगत रूपमै निर्माण व्यवसायहरूका लागि अनुकूल कानून निर्माण गर्न र उचित ढङ्गबाट काम गर्ने वातावरण मिलाउन आग्रह समेत गरेका छन्। कार्यक्रममा नेपाल निर्माण व्यवसाय महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुभाइ श्रेष्ठले राज्यबाट सञ्चालित परियोजना निर्माणका कार्यहरू सम्पन्न गर्नका लागि व्यवसायीहरूले इमानदारीका साथ काम गर्ने बताएका छन्। निर्माण व्यवसायहरूले विकासको 60% रकम खर्च हुँदै आएको भन्दै अब कृषि क्षेत्रको लागि पनि आफूहरूले लागि पर्ने बताउँदै आएका छन्।
जनताका समस्या पहिल्याउन र प्रत्यक्ष जनतासँग छलफल गर्ने भन्दै सल्यानमा प्रहरीले नागरिक सुनवाई कार्यक्रम सञ्चालन गरेको छ। सल्यान प्रहरीले ग्रामीण क्षेत्रमा पुगेर नागरिक सुनवाई कार्यक्रम गरेको हो। प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लिएर प्रहरीले कुमाख गाउँपालिकाको रङ्गेचौरमा स्थानीय नागरिकसँग छलफल गरेको हो। गाउँमा पुगेको प्रहरीले सुरक्षा अनुगमन र स्थानीयसँग लागु औषध नियन्त्रण तथा आत्महत्या रोकथामका विषयमा अन्तर्क्रिया गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नायब उपरीक्षक भरत बहादुर विकले सुरक्षा अनुगमन र स्थानीय जनसमुदायसँग समन्वय गरेर समाजमा हुने विभिन्न हिंसा अन्त्य गरिने बताउनु भएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। बाजुराको बुढीगङ्गा नगरपालिका 7 16 वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले 2 पक्राउ गरेको छ। घरबाट सामान किन्न बजारतर्फ जाँदै गर्दा 2 युवाले बाइकमा लगिदिने भन्दै किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेको पीडित किशोरीले प्रहरी समक्ष बयान दिएकी छिन्। बुढीगङ्गा नगरपालिका 30 चन्द्र विष्ट र 22 सुनिल विकले किशोरीलाई बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
पश्चिम दाङको शान्तिनगरबाट प्रहरीले सालको काठ बरामद गरेको छ। प्रहरी चौकी चिराघाटले शान्तिनगर एकबाट 28.98 क्युफिट सालको कडी बरामद गरेको हो। काठको बजार मूल्य 1,50,000 रुपियाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको काठ हिजो सार्वजनिक गर्दै जिल्ला वन कार्यालय दाङको जिम्मा लगाइएको प्रहरी चौकी चिराघाटका इन्चार्ज भरतनाथ योगीले बताउनुभयो।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भलिबल प्रतियोगितामा ज्ञान सिन्धु कलेज सुर्खेतले प्रथम भएको छ। जनयुद्ध दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालय विज्ञान संकायलाई 3-1 पराजित गर्दै विजेता बनेको हो। ज्ञान सिन्धु प्रतियोगिता अन्तर्गत अस्ति भएको पहिलो खेलमा सुर्खेत क्याम्पस शिक्षा र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।
नेपालगञ्जमा जारी 5 प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमी फाइनलको समीकरण पूरा भएको छ। अन्तिम लिग खेलमा एपिएफले आयोजक न्यू इन्द्रणी बागेश्वरी युथ क्लबलाई 3-0 सोझो सेटमा पराजित गर्दै समूह एको विजेताको हैसियतमा सेमी फाइनलमा स्थान बनाएको छ। एपिएफले आयोजक न्यू इन्द्रणी बागेश्वरी युथ क्लबमाथि 25-12, 25-14 र 25-9 सहज जित हात पारेको छ। समूह बाट एक खेलमा सफलता निकालेको बङ्गलादेशी टिम इटा इफाटले सेमी फाइनलमा स्थान बनाएको छ। यस्तै शिवम न्यू डायमन्डले भारतको देहरादून स्पोर्ट्स क्लबलाई 3-0 सोझो सेटमा हराउँदै समूह बीको विजेताको रूपमा सेमी फाइनलमा स्थान पक्का गरेको छ। न्यू डायमन्डले देहरादून स्पोर्ट्स क्लबलाई 25-8, 25-9 र 25-4 सोझो सेटमा पाखा लगाएको छ। यस्तै पुलिसले उपविजेताको रूपमा सेमी फाइनलमा स्थान जमाएको छ। आज हुने सेमी फाइनल खेलमा एपिएफ र पुलिस तथा शिवम न्यू डायमन्ड र पाहुना टिम इभाट बीच प्रतिस्पर्धा हुनेछ। लेकम नकआउटको आधारमा सञ्चालित प्रतियोगिताको विजेताले 2,00,000, उपविजेताले 1,00,000 र तेस्रो हुनेले 50,000 रुपियाँ पुरस्कार पाउनेछन्।
बर्दियाको मधुबन नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप रनिङ सिल्ड फुटबल तर्फको उपाधि वडा नम्बर 6 जितेको छ। निकै रोमाञ्चक खेलमा ट्राइब्रेकरमा 6 वडा नम्बर 7 3 विरुद्ध 4 गोल गर्दै मेयर कपको उपाधि हात पारेको हो। विजेता वडा नम्बर 6 75,000 र उपविजेता वडा नम्बर 7 50,000 पुरस्कार हात पारेका छन्।
सिमरा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ। बाराको सिमरा रङ्गशालामा भएको खेलमा 3-स्टार क्लबलाई 2-0 हराउँदै आर्मीले उपाधि जितेको हो। आर्मीका लागि दिनेश हेमजन र नवयुग श्रेष्ठले गोल गर्नुभयो। उपाधिसँगै आर्मीले 5,51,000 रुपियाँ पुरस्कार पाएको छ भने यो सँगै आर्मीले यो सिजनमा 5 घरेलु उपाधि पनि जितेको छ। आर्मीले यसअघि 2071 सालमा सिमरा गोल्ड कप उपाधि जितेको थियो। 3-स्टारले भने अहिलेसम्म सिमरा गोल्ड कप उपाधि जितेको छैन।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
उपसभामुख घोषणा सहित 3 निर्णय गर्दै 6 प्रदेश सभाको तेस्रो बैठक सकियो। प्रदेश सभा नियमावली मस्यौदा समिति गठन।
सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र परिवर्तन, अब वडा नम्बर 6 राकममा कार्यालय रहने।
बाँकेको डुडुवा गाउँपालिकाले पञ्चवर्षीय रणनीतिक योजना बनाउँदै प्रदेश नम्बर 7 मन्त्री परिषदले पूर्णता पायो।
र बाँकेको नेपालगञ्जमा जारी 5 प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा, उपाधि विजेताले 2,00,000 रुपियाँ हात पार्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाए र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।